بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سمانیہ شروتاگر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ کارکرم کا آرمبھ ہم سورہ حجرات کی 10ویں اور 11ویں آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں، اور تلاوت کر رہے ہیں شری عبد الباسط۔
بسم الله الرحمن الرحيم
إنما المؤمنون إخوة فأصلحوا بين أخويكم واتقوا الله لعلكم ترحمون
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو آپس میں بھائی بھائی ہیں، تو اپنے دو بھائیوں میں میل جول کرا دیا کرو، اور ایشور سے ڈرتے رہو تاکہ تم پر دیا کی جائے۔ ہے ایمان والو، تم میں سے کوئی گٹ دوسرے گٹ کی ہنسی نہ اڑائے، ہو سکتا ہے کہ وہ اس سے اچھے ہوں، اور نہ استریاں دوسری استریوں کی ہنسی اڑائیں، ہو سکتا ہے وہ ان سے اچھی ہوں، اور آپس میں نہ ایک دوسرے پر ویانگ کرو، اور نہ ایک دوسرے کا برا نام رکھو۔ ایمان لانے کے پشچات اوگیا کا نام ہی برا ہے، اور جو لوگ اس بات سے پشچاتاپ نہ کریں وہی اتیاچاری ہیں۔
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز۔ شروتاؤ، ہمارا یہ پرسارن آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7,445 کلو ہرٹز پر سن رہے ہیں۔ پتر ویوہار کے لیے ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi۔ فیس بک پر ہمارا پیج ہے facebook.com/irib hindi۔ اگر آپ واٹس ایپ کے مادھیم سے ہم سے سمپرک کرنا چاہتے ہیں تو اس کے لیے ہمارا ٹیلی فون نمبر ہے 00989035065492۔ شروتاؤ، آج بدھوار ہے، آذر ماس کی 12، ربیع الثانی کی 16 اور دسمبر کی 2 تاریخ۔ ہمارے آج کے کاریکرموں کی روپ ریکھا نوٹ کر لیجئے۔ ہمیشہ کی طرح سب سے پہلے انتراشٹریہ سماچار آپ کی سیوا میں پیش کیے جائیں گے، پھر آپ سنیں گے راجنیتک چرچا کا دینک کاریکرم، اس کے بعد ہم آپ کو سنوائیں گے ساپتاہک کاریکرم شوریہ گاتھا، اور دوستو ہماری آج کی سبھا کا انتم کاریکرم ہوگا آج کل۔ اب آپ ریڈیو تہران سے انتراشٹریہ سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ راشٹرپتی روحانی نے کہا ہے کہ ایران پر ادھکتم دباؤ کی امریکی نیتی کی وفلتا کے بعد اب اس دیش کے لیے ایرانی راشٹر کے پرتیرودھ کے سامنے سر جھکانے کے علاوہ کوئی راستہ نہیں ہے۔ ایران کے راشٹرپتی نے وشو سمودائے سے مانگ کی ہے کہ وہ بچوں کے ہتھیارے زائونی شاسن کے سامنے ڈٹ جائے۔ بھارت میں نئے کرشی قانونوں پر کسانوں کی اہم بیٹھک ہوئی ہے اور ان قانونوں کو نرست کرنے کے لیے سنسد کا وشیش ستر بلانے کی مانگ کی گئی ہے۔ امریکہ کے نیائے منتری نے کہا ہے کہ راشٹرپتی چناؤ کے پریناموں میں دھاندلی کا کوئی ثبوت نہیں ملا ہے۔ اور اب آپ حسن عباس سے وستار سے سماچار سنیے۔ راشٹرپتی حسن روحانی نے کہا ہے کہ ایران پر ادھکتم دباؤ کی امریکی نیتی کی وفلتا کے بعد اب اس دیش کی نئی سرکار کے پاس ایرانی راشٹر کے پرتیرودھ کے سامنے سر جھکانے کے علاوہ کوئی راستہ نہیں ہے۔ راشٹرپتی حسن روحانی نے بدھوار کو منتری منڈل کی بیٹھک میں کہا کہ امریکی سرکار نے سن 2018 سے ایران کے خلاف جو بھی پرستاؤ سرکشا پریشد میں پیش کیا اسے ناکامی ملی۔ راشٹرپتی روحانی نے کہا کہ حالیہ برسوں میں ایرانی سرکار نے ایسی راجنیتک شکتی و استھتی پیدا کی ہے کہ امریکہ کو سرکشا پریشد میں کبھی ایک اور کبھی دو سے ادھک گھٹک نہیں مل سکے، اور یوروپی سنگھ، روس اور چین جیسی سبھی شکتیوں نے ایران کے خلاف امریکی پرستاووں کا ورودھ کیا۔ ایران کے راشٹرپتی نے کہا کہ قانونی لڑائی میں بھی ہیگ کے انتراشٹریہ نیائلے میں امریکہ کے خلاف ایران کے مقدمے کی آرمبھک کارروائی میں ایران کو سفلتا ملی ہے، اور اب یہ مقدمہ قانونی چرنوں سے گزر رہا ہے اور امید ہے کہ انتیم چرن میں بھی ایران کو ہی سفلتا ملے گی۔ راشٹرپتی روحانی نے کہا کہ ورتمان پرستھتیوں کی وجہ سے ایران کی رکشا شکتی کسی بھی انیہ سمے سے ادھک مضبوط کی گئی، اور ایران کی ورتمان رکشا شکتی کی تلنا آج سے وشیش کر 8 برس پہلے کی استھتی سے نہیں کی جا سکتی۔ اسلامی گنتنتر ایران کے راشٹرپتی نے فلسطینیوں کے ساتھ ایکجٹتا دیوس کے اوسر پر سنیکت راشٹر سنگھ کی مہاسبھا کے نام اپنے سندیش میں وشو سمودائے سے مانگ کی ہے کہ وہ بچوں کے ہتھیارے زائونی شاسن کے سامنے ڈٹ جائے۔ راشٹرپتی حسن روحانی نے سنیکت راشٹر سنگھ کی مہاسبھا میں فلسطین एकजुटता दिवस के अवसर पर सदस्य देशों के सम्मेलन में अपने संदेश में ये बात कही। राष्ट्रपति रूहानी ने मंगलवार को अपने संदेश में कहा कि 29 नवंबर का दिन ज़ायोनी शासन द्वारा फिलिस्तीन पर 7 दशकों से अधिक समय से जारी गैर कानूनी कब्जे, फिलिस्तीनियों के कभी न खत्म होने वाले दुखों और उनके प्रति अन्याय व अत्याचार की याद दिलाता है। राष्ट्रपति हसन रूहानी ने कहा कि ज़ायोनी शासन की ओर से फिलिस्तीनियों को शहीद करने, गज़ा वासियों के खिलाफ अमानवीय प्रतिबंधों, पश्चिमी तट के विलय और फिलिस्तीनियों के खिलाफ नस्ल भेद व अतिक्रमण की नीतियों में हर रोज वृद्धि हो रही है और इसराइल गज़ा के लोगों को कोरोना के दौर में भी न्यूनतम चिकित्सा सुविधा देने से वंचित कर रहा है। राष्ट्रपति हसन रूहानी ने अपने संदेश में कहा है कि इस्लामी गणतंत्र ईरान का ये मानना है कि इस प्रकार के सभी कदमों से न केवल ये कि अवैध अधिकृत क्षेत्रों में हालात अधिक खराब होंगे बल्कि इसके व्यापक क्षेत्रीय अंतर्राष्ट्रीय परिणाम सामने आएंगे। राष्ट्रपति ने कहा कि ज़ायोनी शासन सुरक्षा परिषद के कुछ स्थायी सदस्य देशों के समर्थन की वजह से फिलिस्तीनियों के खिलाफ अपने अमानवीय कृत्यों का दायरा दिन प्रतिदिन बढ़ाता जा रहा है और मध्य पूर्व में विशेषकर सीरिया व लेबनान पर अतिक्रमण की नीति अपनाकर तथा सामूहिक विनाश के हथियारों के खुफिया तौर पर उत्पादन की वजह से पूरे इलाके की शांति व सुरक्षा को खतरे में डाल रहा है। संयुक्त राष्ट्र संघ में इस्लामी गणतंत्र ईरान के प्रतिनिधि कार्यालय के प्रवक्ता ने कहा है कि ईरान अपने राष्ट्रीय हितों के आधार पर परमाणु समझौते के बारे में फैसला करेगा और जब तक दूसरे पक्ष अपने वचनों का पालन नहीं करते तब तक ईरान अपनी प्रतिबद्धताओं में कमी का सिलसिला जारी रखेगा। अली रजा मीर यूसुफी ने अमरीकी पत्रिका न्यूज़वीक से बातचीत में कहा कि ईरान के रक्षा व परमाणु वैज्ञानिक मोहसिन फखरीजादे की हत्या का बदला ईरान सही समय पर और सही जगह पर जरूर लेगा। उन्होंने इसी तरह परमाणु समझौते के बारे में पूछे गए एक सवाल का जवाब देते हुए कहा कि परमाणु समझौते से अमेरिका के निकलने के बाद ईरान ने जो कदम उठाए हैं वो चरणबद्ध थे और जब तक अन्य पक्ष समझौते का उल्लंघन करते रहेंगे और अपने वचनों का पालन नहीं करेंगे तब तक ईरान की ओर से भी ये सिलसिला जारी रहेगा। ईरानी संसद की मुख्य समिति के सदस्य ने कहा है कि परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी के अधिकतर निरीक्षक जासूस थे और ईरानी वैज्ञानिकों के बारे में जानकारियां अमरीकी खुफिया एजेंसी CIA को देते थे। अहमद अमीराबादी फराहानी ने ईरान प्रेस के साथ एक इंटरव्यू में कहा कि IAEA के महानिदेशक का ये बयान स्वीकार्य नहीं है कि ईरान समेत कोई भी देश निरीक्षणों को सीमित करके फायदे में नहीं रहा है। उन्होंने कहा कि ईरान ने स्वेच्छा से पूरक प्रोटोकॉल को लागू किया है और इस बारे में सहयोग किया है लेकिन परमाणु ऊर्जा की अंतर्राष्ट्रीय एजेंसी के अधिकांश निरीक्षक CIA के जासूस हैं और कई जासूस IAEA के नाम पर ईरान में आए थे और उन्हें गिरफ्तार भी किया गया। उन्होंने कहा कि अब समय आ गया है कि IAEA के निरीक्षकों के रूप में ईरान में जासूसी का ये सिलसिला बंद किया जाए। ईरानी संसद की ओर से IAEA के निरीक्षकों को देश से निकालने की मांग पर इस संस्था के महानिदेशक राफेल ग्रोसी ने बयान दिया था कि ईरान और IAEA के सहयोग में बाधा डालने से किसी को लाभ नहीं होगा। याद रहे कि ईरान की संसद ने एक बिल पास करके ईरान की सरकार को बाध्य किया है कि अगर ईरान के बारे में परमाणु समझौते के अन्य पक्षों ने अपने वचनों का पालन नहीं किया, बैंकिंग संपर्क सामान्य नहीं हुआ, निर्यात और तेल निर्यात की राह की बाधाएं दूर नहीं की गईं और निर्यात से मिलने वाली आमदनी को देश नहीं लाया गया तो वो एक कानून के पारित होने के तो इस कानून के पारित होने के एक महीने के बाद पूरक प्रोटोकॉल का पालन बंद कर दे। स्वास्थ्य मंत्रालय की प्रवक्ता ने बताया है कि ईरान में पिछले 24 घंटों में 13,000 से ज्यादा लोग कोरोना से संक्रमित हुए जबकि 362 लोगों की मौत हो गई। डॉक्टर सीमा सादात लारी ने बुधवार को देश में कोरोना के ताजा आंकड़े जारी करते हुए बताया कि पिछले 24 घंटों में कोरोना के 13,621 नए मामले सामने आए जिनमें से 2,246 मरीजों को अस्पतालों में भर्ती कराया गया जबकि बाकी अन्य को आवश्यक निर्देशों के साथ होम आइसोलेशन में भेज दिया गया। उन्होंने बताया कि अब ईरान में कोरोना के कुल मरीजों की संख्या 9,89,572 हो गई है। प्रवक्ता ने बताया कि अब तक देश में 6,78,054 लोग कोरोना से मुक्त हो चुके हैं। स्वास्थ्य मंत्रालय की प्रवक्ता ने बताया कि पिछले 24 घंटों में ईरान में 362 लोगों की कोरोना के घातक वायरस से संक्रमण की वजह से मौत हो गई है। डॉक्टर सीमा सादात लारी ने बताया कि अब देश में कोविड-19 से मरने वालों की कुल संख्या 48,990 हो गई है। इस बीच पूरी दुनिया में कोरोना के मरीजों की संख्या 6,43,00,000 से ज्यादा हो चुकी है, जिनमें से लगभग 15,00,000 मरीजों की मौत हो गई है, जबकि 4.5 करोड़ से ज्यादा लोग कोरोना को हरा चुके हैं। ये समाचार आपकी सेवा में रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। अमेरिका के निर्वाचित राष्ट्रपति ने अपनी संभावित सरकार के आरंभिक महीनों में उसकी नीतियों का उल्लेख करते हुए कहा है कि ईरान की ओर से सीमितताओं का पालन किए जाने की स्थिति में वे अब भी परमाणु समझौते में लौटने की अपनी नीति पर कायम हैं। जो बाइडेन ने न्यूयॉर्क टाइम्स को इंटरव्यू देते हुए इस सवाल के जवाब में कि अगर ईरान परमाणु समझौते के कड़ाई से पालन की ओर लौट आता है तो क्या अमरीका फिर से इस समझौते में शामिल होगा और ट्रंप द्वारा ईरान पर लगाए गए प्रतिबंधों को समाप्त करेगा, कहा कि ये कठिन काम होगा लेकिन हाँ, अमेरिका इस समझौते में लौटेगा। बाइडेन का कहना था कि वे चाहते हैं कि परमाणु समझौते के बारे में एक अत्यंत संक्षिप्त बातचीत हो, जिसमें इस समझौते के सदस्य ही नहीं बल्कि ईरान के पड़ोसी देश विशेषकर सऊदी अरब और संयुक्त अरब इमारात भी शामिल हों। ज्ञात रहे कि ईरान ने आरंभ से ही इस बात पर बल दिया है कि वो सिर्फ परमाणु ऊर्जा से शांतिपूर्ण लक्ष्यों के लिए लाभ उठाना चाहता है और परमाणु हथियार बनाना धार्मिक और नैतिक दृष्टि से वर्जित है। अंतर्राष्ट्रीय परमाणु ऊर्जा एजेंसी IAEA ने अपनी दसियों रिपोर्टों में इस बात की पुष्टि की है कि ईरान का परमाणु कार्यक्रम पूरी तरह से शांतिपूर्ण है। भारत में नए कृषि कानूनों को लेकर जारी गतिरोध को दूर करने के लिए गुरुवार को केंद्र सरकार के साथ होने वाली चौथे दौर की वार्ता से पहले सिंगू बॉर्डर पर किसान संगठनों की एक बड़ी बैठक हुई। बैठक में सभी किसान संगठनों ने सरकार के समक्ष उठाए जाने वाले अपने बिंदु साझा किए। इस बीच किसानों के आंदोलन को ट्रांसपोर्टरों का भी समर्थन मिल गया है। 3 कृषि बिलों को लेकर जारी किसान आंदोलन के समर्थन में उतरे ट्रांसपोर्टरों ने आगामी 8 दिसंबर से देशव्यापी हड़ताल पर जाने का आह्वान किया है। बैठक के बाद क्रांतिकारी किसान संघ के अध्यक्ष दर्शन पाल ने कहा कि हम केंद्र सरकार से मांग करते हैं कि वो नए कृषि कानूनों को निरस्त करने के लिए संसद का एक विशेष सत्र बुलाए। उधर कांग्रेस नेता रणदीप सुरजेवाला ने कहा कि कल जब किसान संगठनों को बातचीत के लिए बुलाया गया तो हम सबको उम्मीद थी कि मोदी सरकार किसानों की पुकार सुनेगी और 3 कृषि विरोधी कानूनों को खत्म करने की घोषणा करेगी, लेकिन कृषि मंत्री ने विशेष कमेटी का जुमला पेश करके किसानों की आंखों में धूल झोंकने की कोशिश की। भारतीय अधिकारियों का कहना है कि अरुणाचल प्रदेश में ब्रह्मपुत्र नदी पर इसलिए बांध बनाना चाहते हैं कि इस नदी के बारे में चीन की परियोजनाओं के नकारात्मक प्रभावों को कम किया जा सके। एक अधिकारी ने रॉयटर्स न्यूज एजेंसी को बताया कि भारत 10 गीगावाट का हाइड्रो प्रोजेक्ट बनाना चाहता है। चीन में इस नदी को यारलुंग सेंगपो के नाम से जाना जाता है, जो तिब्बत से भारत के अरुणाचल प्रदेश और वहां से असम से गुजरती हुई बांग्लादेश जाती है। भारतीय अधिकारियों को चिंता है कि इस नदी से जुड़ी चीनी परियोजनाओं के नतीजे में भारतीय इलाकों में बाढ़ आ जाएगी या पानी की कमी होगी, इसलिए वो इस स्थिति से निपटने की तैयारी कर रहे हैं। अमेरिका के न्याय मंत्री और अटॉर्नी जनरल ने कहा है कि ऐसा कोई सबूत नहीं मिला है जिससे इतनी व्यापक धांधली का पता चले जो चुनावी परिणाम को प्रभावित कर सके। विलियम बर ने यह बयान अमेरिकी राष्ट्रपति के धांधली के रुख के खिलाफ दिया है, जो अब भी चुनाव में धांधली के अपने दावे पर अड़े हुए हैं। विलियम बर ने AP न्यूज एजेंसी से एक वार्ता में कहा कि अमरीकी अदालत और FBI के अधिकारी इस संदर्भ में मिलने वाली शिकायतों की जांच कर रहे हैं, लेकिन अभी तक परिणामों को बदलने वाले किसी सबूत का पता नहीं चला है। बर पिछले 2 वर्षों में ट्रंप के बेहद करीबी रहे हैं, लेकिन उन्होंने ट्रंप और उनके निजी वकील के सभी दावों का खंडन किया है। ब्रिटेन की सरकार ने पिछले महीने तैयार होने वाली कोरोना वायरस की पहली वैक्सीन के आम इस्तेमाल की अनुमति दे दी है। इसके साथ ही ब्रिटेन वो पहला देश बन गया है जिसने कोरोना के लिए अमेरिका की फाइजर और जर्मनी की बायो इंटेक कंपनियों के वैक्सीन के आम इस्तेमाल की अनुमति दी है। ब्रिटिश सरकार ने इस वैक्सीन को आपात स्थिति के लिए इस्तेमाल करने की अनुमति देने के साथ ही इसे सामान्य स्थिति में भी इस्तेमाल की अनुमति दे दी है। और इसी के साथ रेडियो तेहरान से अंतर्राष्ट्रीय समाचार समाप्त हुए। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए। आज हम अमरीका, फिलिस्तीन और भारत से संबंधित मुद्दों को कार्यक्रम में शामिल करेंगे। इसराइल द्वारा अकारण हत्याओं से फिलिस्तीनी बहुत क्रोधित हैं। फिलिस्तीनी गुटों का कहना है कि हत्याओं के लिए अमरीका की ओर से नेतन्याहू को हरी झंडी मिलने का जवाब दिया जाना चाहिए। एक रिपोर्ट लेकर उपस्थित हैं मोहम्मद मेहदी।
لأول مرة منذ بدء جائحة كورونا
غزہ پٹی میں کورونا پھیلنے کے بعد پہلی بار فلسطینی سنگٹھنوں نے ایک منچ پر جمع ہو کر راشٹری و انتراشٹری پریورتنوں وشیش کر پرمانو ویگیانک فخری زادے کی ہتیا کے کارنوں کی سمیکشا کی۔ حماس آندولن کا ماننا ہے کہ ایران کو اس کا جواب دینے کا پورا ادھیکار ہے۔ ایران کو اس کا پورا ادھیکار ہے کہ فخری زادے کی ہتیا میں لپت لوگوں کے ورودھ تہران کارروائی کرے۔ ہم بھی یہاں سے اعلان کرتے ہیں کہ جو بھی اس ہتیا کے پیچھے ہے ان کو آج نہیں تو کل بہت کڑے جواب کا سامنا کرنا پڑے گا، کیونکہ جو بھی آگ سے کھلے گا وہ اس سے ضرور جلے گا۔
لأنه من يعبث بالنار يحترق بها
وبالإضافة إلى الملفات الداخلية
فلسطيني نیتاؤں نے اس کے اترکت آنترک مدوں پر بھی وچار ومرش کیا۔ اس بیٹھک میں جہاد اسلامی سنگٹھن نے اعلان کیا ہے کہ پرترود ابھی بھی اوید زانوی شاسن کے مقابلے میں جاری ہے اور اچت سمے پر نشچت روپ سے اسے جواب دیا جائے گا۔
ان التوقین الامریکی نتنیاہو
क्षेत्रीय देशों में हत्याएं और रक्तपात करने के लिए अमेरिका की ओर से नेतन्याहू को हरी झंडी देने का जवाब दिया जाना चाहिए, जिसने हाल ही में ईरान के परमाणु वैज्ञानिक शहीद फखरी जादे को लक्ष्य बनाया है, क्योंकि ये घटना ठीक ऐसे समय में घटी जब ज़ायनी शासन अमेरिकी समर्थन से क्षेत्र में नई आग भड़काने के प्रयास में है۔ اسرائیل کو کڑا جواب اور ایرانی ویگیانک کی ہتیا کا بدلہ اس اوید شاسن کے اتیکرمن کو نینتیت کرنے میں سہایک سدھ ہوگا اور یہ اس کی گنڈا گردی کو روکنے کا کارن بنے گا۔ اس بیٹھک میں فلسطینی گٹھوں نے اس بات پر بل دیا کہ پرمانو ویگیانک اور ان ودوانوں کی ہتیا کا بہترین جواب پرتیرود کے ساتھ پورا سہیوگ ہے، جس کو یہ بھلی بھانتی پتا ہے کہ اتکرمنکاریوں کے اپرادھوں کا کب اور کہاں جواب دیا جائے۔ غزہ سے آئی آر آئی بی کے لیے ابراہیم احمد کی رپورٹ۔
لمبے سمے تک چناؤ پریناموں کو نکارنے کی دھمکی دینے کے بعد ٹرمپ کی اور سے امریکہ کے آگامی 2024 کے راشٹرپتی چناؤ کے لیے نامانکن کا دعویٰ کیا گیا ہے۔ وستار سے بتا رہے ہیں رویش زیدی۔
اب ٹرمپ اور بائیڈن ایک سنیکت بندو تک پہنچ گئے ہیں۔ دونوں یہی کہہ رہے ہیں کہ امریکی چناؤ کے بعد جو کچھ ہو رہا ہے وہ بہت ہی لجا جنک ہے اور دنیا اسے دیکھ رہی ہے اور مذاق اڑا رہی ہے۔ اوباما بائیڈن کے منتری منڈل کے چین میں لگے ہیں۔ حالانکہ امریکہ کے نئے راشٹرپتی ٹخنے کے آپریشن کے بعد بہت ہی ساودھانی سے چل رہے ہیں۔ ٹرمپ کے نکٹ ورتی میڈیا سوتروں کے انوسار بائیڈن کے شپتھ گرہن سماروہ کے ساتھ ہی ٹرمپ بھی تیار ہو رہے ہیں۔
I, Joseph Robinette Biden Jr., do solemnly swear.
اسی سماروہ میں ایک پریس کانفرنس کر کے 2024 کے آگامی راشٹرپتی پد کے چناؤ کے لیے اپنی ادھیکارک گھوشنا کرنے والے ہیں۔ ٹرمپ چونکہ راشٹرپتی پد کے دو چرن پورے نہیں کر پائے، اس لیے امریکی قانون کے حساب سے وہ ایسا کر سکتے ہیں۔ امریکی وچارک چامسکی کا ماننا ہے کہ اگر ٹرمپ چلے بھی جائیں تو یہ سوچنا کٹھن ہے کہ ٹرمپ واد جاری نہیں رہے گا۔ امریکہ کے اٹارنی جنرل کا کہنا ہے کہ انہوں نے چناؤ میں ایسی کوئی دھاندلی نہیں دیکھی جو اسے پربھاوت کرتی ہو۔
They have not found fraud on the scale that would overturn the election.
اس کے باوجود ٹرمپ نے اب تک اپنے وکیل روڈی جولیانی کے مادھیم سے اپنے سمرتھکوں کی اور سے 150 million dollars کی سہایتا حاصل کی ہے، جو چناؤ میں دھاندلی کی پشٹی کے پکش دھر ہیں۔ جس سمے ایریزونا راج کے گورنر چناوی پریگراموں پر اپنے ہستاکشر کر رہے تھے، ٹھیک اسی سمے ٹرمپ نے ان کو اس کام سے روکنے کے لیے ٹیلی فون کیا۔ انت میں ہم چامسکی کی ہی بات کو دہراتے ہیں کہ اگر ٹرمپ چلے بھی جائیں اور وہ 2024 کے چناؤں کے لیے نامنکت نہ بھی ہوں تب بھی ٹرمپ واد باقی رہے گا۔ نیو یارک سے IRIB کے لیے کامران نجف زادے کی رپورٹ۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کارکرم راجنیتک چرچا۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ کسان بلوں کو لے کر بھارت کے کسانوں اور کیندری سرکار کے بیچ اب تک کوئی سہمتی نہیں بن پائی ہے۔ نئی دلی سے شمشاد کاظمی۔
بھارت میں نئے کرشی قانونوں کو لے کر تین کیندری منتریوں اور کسان نیتاؤں کی بیٹھک وفل ہونے کے بعد کسان راشٹریہ راجدھانی کی سیماؤں پر اپنی مانگوں کو لے کر ورودھ پردرشن کر رہے ہیں۔ ان کے اس ورودھ پردرشن کا آج ساتواں دن ہے۔ کسان تینوں نئے کرشی قانونوں کو کسان ویرودھی بتاتے ہوئے انہیں نرست کرنے کی مانگ کر رہے ہیں، لیکن منگلوار کی بیٹھک میں سرکار کی اور سے تینوں نئے قانونوں کو نرست کرنے کی مانگ خارج کر دی گئی تھی۔ سرکار نے کسان سنگٹھنوں کو نئے قانونوں کو لے کر ان کی آپتیوں کو اجاگر کرنے تتھا کل یعنی برہسپتیوار کو ہونے والی وارتا کے اگلے دور سے پہلے بدھوار کو ایک سوچی سونپنے کو کہا ہے۔ کسان سنگٹھنوں نے کہا ہے کہ جب تک ان کی مانگیں نہیں مانی جاتی وہ دیش بھر میں آندولن تیز کریں گے۔
یہ جو کسان بھائی یہاں پہ آ رہے، یہ ہندوستانی ہیں یا یہ کوئی اور دیش کے آ رہے؟
بھائی پاکستانی بولتے
ہیں، یہ بولتے ہیں، یہ کچھ بھی بولو، ان کے بولنے سے کچھ نہیں ہوتا۔ ہم ایک بات پوچھنا چاہتے ہیں بھائی، قانون بنایا کسان کے لیے تو بنانا چاہ رہے ہیں، اور کسان اس چیز سے ناراض ہے تو پھر یہ کیوں بنا ہوا ہے بھائی؟ انہیں کون سا فائدہ ہے بھائی بنانے کا؟
ہم مکھیہ منتری سے بھی، پردھان منتری سے بھی یہ کہنا چاہتے ہیں، ان اب بھی ست بدھی آ جا اور جو ہم گھر چلے جانے، ایک مہینہ ہو جائے چاہے ہمارا راشن پانی پورا لائے ہیں، ہم ہٹ کر نہیں جانے کے، کتنے بھی دن ہو جائیں، اب کی بار جو ہم جو اپنی مانگ پوری کروا کے جائیں گے۔
کل کی بیٹھک میں 35 کسان نیتاؤں نے بھاگ لیا تھا۔ سرکار سے بات چیت کر رہے کسانوں کے مکھ سنگٹھنوں نے سندھو سیما پر آج 4 گھنٹے تک بیٹھک کی۔ بتایا جاتا ہے کہ کسانوں نے کل کی بیٹھک سے پورو اگلی رڑنیتی پر چرچا کی ہے۔ کسانوں نے کیندر سرکار دوارا کرشی قانونوں کے خلاف آندولن کر رہے کسانوں کے مدوں پر وچار ومرش کے لیے ایک سمیتی گٹھت کرنے کی پیشکش ٹھکرا دی تھی۔ کسانوں کا کہنا ہے کہ اتیت میں بھی ایسی سمیتیوں کا کوئی نتیجہ نہیں نکلا تھا۔ کسانوں کا کہنا ہے کہ کل کی بیٹھک سے نہیں لگتا کہ سرکار کسان قانون واپس لینے کے موڈ میں ہے۔ انہوں نے آروپ لگایا کہ سرکار کسانوں کو آپس میں لڑانا چاہتی ہے۔ کسانوں نے اپنے آندولن میں راجنیتک دلوں کے شامل ہونے کو خارج کر دیا۔
راجنیتک پارٹی والے تو گڑبڑ کر دیں گے، ان کا نہیں ہے، یہ تو ہے راجنیتک معاملہ، کسانوں کا معاملہ ہے، اس میں گڑبڑ کرنے والے کو کوئی اجازت نہیں ہے بالکل بھی، یہ تو ہماری صاف ستھری ہے۔ 100 نعرے ہیں، एक लाख ना रहे, एक हजार रहे, पर रहे साफ सुथरी वाले।
सितंबर में लागू किए गए इन कृषि कानूनों के बारे में सरकार का पक्ष है कि ये बिचौलियों को हटाकर किसानों को देश में कहीं भी अपनी उपज बेचने की छूट देते हैं और ये कृषि क्षेत्र से जुड़ा एक बड़ा सुधार है। लेकिन किसानों को न्यूनतम समर्थन मूल्य MSP के हटाए जाने की आशंका है, इसीलिए वे इस संदर्भ में कानून बनाए जाने की मांग कर रहे हैं, जबकि सरकार का कहना है कि MSP उसी प्रकार रहेगी। दिल्ली की सीमाओं पर किसानों के धरने के कारण जहां आम लोगों को आने जाने में कठिनाइयों का सामना है, वहीं सीमाएं बंद होने से दिल्ली में सब्जियों और फलों के मूल्यों में वृद्धि देखी जा रही है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। ये रेडियो तेहरान की हिंदी सेवा है। मित्रों, अभी आपने राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुना। सभा के इस भाग में हम आपको दो साप्ताहिक कार्यक्रम सुनवाएंगे, आजकल और शौर्य गाथा। तो पहले पेश है कार्यक्रम आजकल।
शौर्य गाथा।
दोस्तों, कार्यक्रम शौर्य गाथा की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित हैं। अख्तर रिज़वी का सलाम स्वीकार करें। इस कड़ी में वल फज्र 8 सैन्य ऑपरेशन में इराकी बासी सेना की घबराहट और फौ पर फतह के बारे में बताएंगे। आशा है पसंद करें। जैसा कि आप जानते हैं कि हम प्रोग्राम शौर्य गाथा में 80 के दशक में ईरान पर इराक के बासी सद्दाम शासन के हमले के मुकाबले में ईरानी राष्ट्र की पवित्र प्रतिरक्षा और इस दौरान ईरानी राष्ट्र के वीर सपूतों के शौर्य के बारे में आपको बता रहे हैं। पिछले प्रोग्राम में ये बताया कि किस तरह जटिल वल फज्र 8 सैन्य ऑपरेशन को सफलता के साथ अंजाम दिया गया। यह ऑपरेशन इतना हैरत में डालने वाला था कि इराक की बासी सेना फाओ पेनिनसुला में इस तरह के ऑपरेशन की संभावना को सैन्य दृष्टि से रद्द करती थी। बासी सेना के इंटेलिजेंस विभाग ने सैटेलाइट से हासिल जानकारी, हवाई तस्वीरें और ईरान की गतिविधियों को देखकर इस नतीजे पर पहुंचा था कि फाओ और रासुल बीशा इलाके में ईरानी फोर्सेज की व्यापक कार्रवाई की प्रबल संभावना है। लेकिन इराक के सद्दाम शासन की सेना के कमांडर सैन्य क्षेत्र के मद्देनज़र अरवंद नदी को पार करने और इस नदी पर कई पुल और कमांडो फोर्स के बिना सैन्य कार्रवाई की संभावना को नकारते थे। इसी तरह के हमले को वे ईरानी फोर्स के लिए खुदकुशी और बुनियादी गलती मानते थे। वल फज्र 8 सैन्य ऑपरेशन से कई महीना पहले बासी सेना के चीफ स्टाफ के कई कमांडरों ने फाओ इलाके का मुआयना किया था और ईरान की इंजीनियरिंग की गतिविधियों और अरवंद नदी की स्थिति के बाद इस नतीजे पर पहुंचे कि अरवंद नदी को पार करना इतना कठिन है कि ईरान की ओर से इस क्षेत्र में व्यापक हमले की कल्पना नहीं की जा सकती। इसीलिए ये कहा जा सकता है कि बासी दुश्मन ने हक्का बक्का होने के पीछे उसका ईरान की रणनीति को समझ न पाना था और ईरान की बड़ी कार्रवाई के लिए योजना पूरी तरह सफल थी। ऑपरेशन के शुरू के कुछ दिन इराकी सेना को लग रहा था कि असल ऑपरेशन हूर और मजनून द्वीपों में अंजाम पाएगा और फाओ में ऑपरेशन धोखा देने के लिए है। इसी वजह से वल फज्र ऑपरेशन के लगभग 3 दिन तक इराकी सेना मजनून और हुरुल हुवैज़ा में हवाई हमले करती रही। فاو سینک کاروائی کے بعد تتکالین عراقی ودیش منتری طارق عزیز نے دعویٰ کیا تھا کہ امریکہ نے سیٹلائٹ سے جو تصویریں عراق کو دی تھیں ان میں آبادان دویپ اور اروند ندی کے آس پاس کے کھجور کے باغ دھندلے دکھ رہے تھے اور ان تصویروں سے اس کھیتر میں ایرانی فورسز کی موجودگی اور ایک آپریشن کے لکشن کا اندازہ نہیں لگ سکتا تھا۔ والفجر سین آپریشن کے دوران عراق کی باسی سینا کی 26ویں ڈویژن کے ٹھہرنے کے استھان پر نینترن کرنے کے بعد جو دستاویز ہاتھ لگے ان میں ایک خط تھا جو عراقی سینا کی بریگیڈ 111 کے کمانڈر نے عراقی سینا کی 7ویں کور کو لکھا تھا۔ اس خط میں بریگیڈ 111 کے کمانڈر نے لکھا تھا کہ اروند ندی کے کھجور کے باغوں میں ایران کے 400 لوڈر، بلڈوزر اور ٹرک انجینئرنگ گتیویدھیاں کر رہے ہیں۔ اس کمانڈر نے چنہوں کے الیکھ کے ساتھ جو اس نے ایرانی ویروں کی گتیویدھیوں سے سمجھا تھا، ایرانی فورسز اس کھیتر میں آپریشن کرنا چاہتی ہیں، لیکن عراقی سینا کی 7ویں کور کے کمانڈر ماہر عبدالرشید نے اس کے جواب میں لکھا تھا کہ ایرانی ہمیں فاو اور آبادان علاقوں میں دھوکہ دینا چاہتے ہیں، تم بلا وجہ اپنے سینکوں کو مت ڈراؤ، ہم بہتر جانتے ہیں کہ ایران کہاں سے آپریشن کرنا چاہتا ہے۔ فاو پر نینترن کے بعد عراقی سینا کے کمانڈر اس کوشش میں تھے کہ ایرانی ویروں کو ان جگہوں پر پوزیشن بنانے نہ دیں جن علاقوں پر ان کا نینترن ہو گیا ہے اور انہیں پیچھے ڈھکیل دیں۔ اسی کے تحت آپریشن کے چوتھے دن عراقی سینا نے گارڈ کور کو جنگ کے میدان کی صحیح جانکاری کے بنا میدان جنگ میں بھیج دیا۔ صدام کے ریپبلکن گارڈ کو جو عراقی سینا کی سب سے طاقتور سینکائی تھی اور ایرانی سینا پر حملہ کرنے آئی تھی، اپنی رکشا پنکت میں ایرانی ویروں سے بھاری جانی و مالی نقصان پہنچا۔ بڑی تعداد میں جانی نقصان اور بوکھلاہٹ کی وجہ سے عراقی سینا کے ریپبلکن گارڈز کے فوجی ہاتھوں ہاتھ لڑائی کے بعد صبح کے وقت بنا کسی نتیجے کے پیچھے ہٹ گئے۔ ریپبلکن گارڈز کے پیچھے ہٹنے کے بعد عراقی سینک کمانڈر نے مقابلے کے لیے اپنے ہی ٹھکانوں پر کیمیکل گولے برسانے کا حکم دیا، لیکن اس بار غلطی سے کیمیکل گولے ریپبلکن گارڈز کی دو بریگیڈ کے بیچ میں پھٹ گیا۔ گولا پھٹنے سے عراق کی ریپبلکن گارڈز گھبرا گئے اور وہ لگاتار مدد کی مانگ کرنے لگے۔ چونکہ وہ گھر چکے تھے اس لیے مدد پہنچنے کی سمبھاونا نہیں تھی۔ ساتویں کور نے مدد کے روپ میں بریگیڈ 433 بھیجی جو اپنی ایک بٹالین کے تباہ ہونے پر فرار کر گئی تھی۔ اس بیچ عراقی فوجیوں پر توپ خانے سے حملے کا نتیجہ بہت اچھا تھا۔ ریپبلکن گارڈز کی چوتھی بریگیڈ کے کمانڈر نے گولہ باری اور اپنی اکائی کی حالت کے بارے میں اپنے کمانڈر کو لکھا، ہماری حالت بہت خراب ہے، توپ کے گولے ہمارے راستے میں رکاوٹ بن رہے ہیں، سٹیک گنتی سے جانی نقصان بڑھے گا، ہم اس وقت اپنی جگہ پرتیرودھ کر رہے ہیں لیکن ہماری مدد کیجیے۔ وہ آگے لکھتا ہے کہ ہم چاروں اور سے دشمن میں گھر چکے ہیں، ہمیں راستہ کھولنے کے لیے ایک بختر بند بریگیڈ کی ضرورت ہے، اس اپائے پر جلد عمل کیجیے۔ 26ویں ڈویژن کے کمانڈر سے کہیے کہ ایک توپ خانہ اکائی اور میکنائزڈ بٹالین بھیجے جو ہمارے پیچھے سے مدد کرے، تٹ کے راستے سے تیسری اور چوتھی بٹالینیوں کے لیے مدد بھیجے چاہے جتنا نقصان ہو۔ ریپبلکن گارڈ کے کمانڈر نے جواب دیا، تم لوگ لڑ سکتے ہو تو لڑو ورنہ پیچھے ہٹو اور نکل آؤ، کیونکہ گھرنے کی خبر سے بغداد کو سوچت کیا گیا ہے، اگر پیچھے ہٹ کر ہماری اپنی بریگیڈ کی عزت بچا سکتے ہو تو کرو، ہم کچھ نہیں کر سکتے۔ یہ سندیش ملنے پر جس میں نویدن اور انوشنسا تھی، ریپبلکن گارڈز فورس کے بچے ہوئے جوان خود کو بچانے میں لگ گئے۔ 16 گھنٹے ناکہ بندی میں پھنسنے اور لڑائی کے بعد کچھ گھنٹوں کی کوشش کے بعد تقریباً دوپہر کے 3 بجے خود کو نکالنے میں سفل ہوئے، لیکن کم تعداد میں ہی ریپبلکن گارڈ کے فوجی فرار ہونے میں سفل ہوئے کیونکہ وہ بڑی تعداد میں مارے گئے یا گھائل ہو چکے تھے۔ اس مورچے پر لڑنے والی ایرانی بٹالین کے کمانڈر کا کہنا ہے، ہم جب باسی دشمن کے قریب پہنچے تو اس کی سرچ لائٹ سے ان کے اکٹھا ہونے کی جگہ کا پتہ لگا لیا اور ان کے بیچ خالی جگہ سے پیڈ بنائی۔ اسی طرح ریپبلکن گارڈ کی ہر ٹکڑی کے پاس جو ٹینکوں کے سہارے آرام کر رہی تھی، بٹالین کی ایک ٹکڑی تعینات کر دی۔ عراقی ریپبلکن گارڈ کے فوجی آرام کر رہے تھے تاکہ اگلی صبح مستعدی سے ایرانی فورسز کے ٹھکانے پر حملے کریں۔ ایرانی ویروں نے رات کے 1 بجے 3 ایکسس سے ریپبلکن گارڈ پر حملے شروع کیے۔ یہ حملے اتنے اچانک ہوئے کہ ریپبلکن گارڈ ذرا بھی ریئیکشن نہیں دکھا سکے۔ ریپبلکن گارڈ کی ڈویژن کے تباہ ہونے کی خبر پشچمی میڈیا میں سرخی بن گئی۔ امریکی اخبار واشنگٹن پوسٹ نے اس بارے میں تفصیل سے رپورٹ چھاپی۔ اس رپورٹ میں اس اخبار نے لکھا، پشچمی پریوکشکوں کا جو ایران عراق جنگ پر 5.5 سال سے نظر رکھے ہیں، ماننا ہے کہ فاؤ پر ایرانی فورس کے اچانک زمینی، ہوائی اور سمندری حملے میں 10,000 سے زیادہ عراقی فوجی مارے گئے و گھائل ہوئے۔ اسی طرح ریپبلکن گارڈ فورس کو بہت بڑی ہار کا سامنا ہوا جو عراقی سینا کی سب سے مضبوط اکائی ہے۔ فاؤ میں ایرانی فورس کی موجودگی کے بعد بغداد سرکار ہل گئی اور اس دیش کی باسی سینا کمزور ہو گئی۔ نئے حالات ایسے نہیں تھے جسے باسی دشمن نظر انداز کر سکے، اسی وجہ سے عراقی سینا نے زمینی اور ہوائی حملوں سے دباؤ بنانے کی کوشش کی۔ صدام شاسن کو امید تھی کہ جتنی مدت اپنی رکشا پنکتی کو ٹھیک کرنے اور نئی پوزیشن بنانے میں لگے گی، اتنی مدت میں پوری طاقت لگا کر فاؤ پر پھر سے نینترن ہو سکتا ہے۔ اس کے علاوہ ام القصر بندرگاہ پر بھی ایرانی فورسز کے نینترن کی سمبھاونا بڑھ گئی تھی، جو صدام شاسن کے سامنے نئی چنوتی تھی جسے بچانے کے لیے اچت اپائے کی ضرورت تھی۔ والفجر 8 سینا آپریشن میں عراق کی باسی سینا کو جو نقصان پہنچا تھا، اس کے مد نظر اس کے لیے ضروری تھا کہ وہ فاؤ کو واپس لینے کے لیے کچھ کاروائی کرے۔ وہ ایسی کاروائیاں تھیں جو 8 سال کے پوتر رکشا کے دور کی سب سے لمبے وقت تک چلنے والی کاروائیاں تھیں۔ ایرانی مورچے کے پیچھے حملہ اور پلوں کو تباہ کرنا آرمبک کاروائیاں تھیں۔ ابھنتی ہوئی اروند ندی کے مد نظر کئی ایرانی ڈویژن اور بریگیڈ کو رسد پہنچانا آسان کام نہیں تھا۔ صدام شاسن سوچتا تھا کہ پل کو تباہ اور مورچے کے پیچھے بڑے پیمانے پر گولہ باری کر کے ایرانی فورس کی رکشا پنکتی کو پیچھے ہٹنے پر مجبور کیا جا سکتا ہے۔ دوسری کاروائی ایرانی فورسز پر دباؤ بڑھانے کے لیے بھاری گولہ باری تھی جو لگاتار جاری تھی۔ صدام کی فاؤ کو واپس لینے کے لیے تیسری کاروائی کیمیکل ہتھیاروں کا بڑے پیمانے پر استعمال تھا۔ اس بارے میں ہم اگلے کارکرم میں چرچا کریں گے، تب تک کے لیے ہمیں انمتی دیں۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کارکرم۔
آج کل
دوستوں کارکرم آج کل کو لے کر اپستھت ہیں، جس میں ویگیانک شہید محسن فخری زادے کے بارے میں چرچا کریں گے۔ سواتی اور محمد مہتی کا سلام سویکار کیجیے۔
ستائیس نومبر کو جمعے کا دن تھا۔ ایران میں جمعے کے دن چھٹی ہوتی ہے۔ اس دن سڑکوں پر چہل پہل سامانیہ کم ہی ہوتی ہے۔ دوپہر کے دو بج چکے تھے۔ راجدھانی تہران کے نکٹ ورتی شہر آب سرد میں اسی سمے ایک دم سے بھیشن وسفوٹ کی آواز سنائی دی۔ وسفوٹ کی یہ آواز پوری طرح سے ختم ہی نہیں ہوئی تھی کہ یکایک گولیوں کی بارش ہونے لگی۔ لگاتار گولیاں چلنے کی آوازیں آ رہی تھیں۔ ان گولیوں کا ٹارگٹ ایک کار تھی۔ یہ وہی کار تھی جس میں ایران کے رکشا منترالے میں ریسرچ اینڈ انوینشن سنستھا کے پرمکھ ڈاکٹر محسن فخری زادے سوار تھے۔ اس آتنکی حملے میں ڈاکٹر محسن زادے بری طرح سے گھائل ہو گئے۔ انہیں چار گولیاں لگی تھیں۔ ان کو ترنت ہی ہیلی کاپٹر سے اسپتال پہنچایا گیا۔ ڈاکٹروں نے اپنے بھرپور پریاس کیے، کنتو ان کے پریاس سفل نہیں ہوئے۔ ایران کا یہ مہان ویگیانک شہید ہو چکا تھا، جسے دیش کی تلنا میں شترو ادھک جانتے تھے۔
شہید محسن فخری زادے کا جنم سن 1336 ہجری شمسی میں ایران کے مہاباد نگر میں ہوا تھا۔ وہ ایران کے میسائل کارکرم کے اتی پربھاوشالی ویکتی تھے۔ شہید محسن فخری زادے جہاں پر ایک ودوان تھے، وہیں امریکی پتریکہ فارن پالیسی کے حساب سے وہ وشو کے 500 پربھاوشالی لوگوں میں سے ایک تھے۔ محسن فخری زادے نے ایران میں ویگیانک وکاس اور تکنیک کے مولبھوت ڈھانچے میں بہت ہی خاموشی کے ساتھ مہتوپورن بھومکا نبھائی۔ ان کی شہادت کے بعد پتہ چلتا ہے کہ فخری زادے کے مہتوپورن کاموں میں سے ایک کام کورونا کی پہچان کے لیے بنائی جانے والی کٹ تھی، اور اس پریوجنا کو ان کی دیکھ ریکھ میں چلایا جا رہا تھا۔
اسی کے ساتھ وہ رکشا منترالے میں ریسرچ اینڈ انوینشن سنستھا کے پرمکھ تھے۔ 24 مارچ 2007 کو ان کا نام راشٹر سنگھ کی پرتیبندھت سوچی میں ڈالا گیا تھا۔ شہید ڈاکٹر محسن فخری زادے کو امریکی ایران کے پرمانو کارکرم کے بلیک باکس کے روپ میں یاد کرتے تھے۔ پرمانو وارتا میں ایران کی نیتی نردھارن میں فخری زادے کی بھومکا گوپنی کنتو بہت ہی پربھاؤ رہی ہے۔ انتراشٹری پرمانو ارجا ایجنسی IAEA کے انوسار جب تک ڈاکٹر محسن فخری زادے کے ساتھ ڈائریکٹ بات نہیں ہو جاتی، اس سمے تک اس بارے میں کچھ بھی نہیں کہا جا سکتا کہ پرمانو وگیان کے چھیتر میں ایران کا استر کیا ہے۔
زائن سماچار پتر دا جیروسلم پوسٹ نے کچھ سال پہلے اپنی ایک رپورٹ میں لکھا تھا کہ سن 2003 میں IAEA نے ڈاکٹر فخری زادے کے بارے میں جانکاریاں سارجنک کی تھی۔ 2018 مارچ زائنی سوتروں نے بتایا تھا کہ اسرائیل کی گپتچر سیوا موساد نے یہ بتایا ہے کہ اس نے ایک ایرانی ویگیانک کی ہتیا کی کوشش کی جو سفل نہیں ہو سکی۔ پچھلے سپتاہ نیتن یاہو نے اپنے ایک سمبودھن میں کہا تھا کہ اس سپتاہ کئی کام کرنے ہیں جن کے بارے میں اسپشٹ روپ سے کچھ نہیں کہہ سکتا۔ زائنی شاسن کے پردھان منتری نیتن یاہو نے ایک کارکرم میں شہید ڈاکٹر فخری زادے کا نام لیتے ہوئے کہا تھا کہ اس نام کو یاد رکھیے۔
سنیوجت ہتیائیں ایران کے لیے کوئی نئی بات نہیں ہے۔ ایران میں 17,000 سے ادھک لوگوں کو ٹارگٹ کلنگ کے مادھیم سے شہید کر دیا گیا، جن میں ویگیانک ایوم بدھ جیوی بھی شامل ہیں۔ ان کارکرموں کے پیچھے ان لوگوں کا ہاتھ ہے جو مانواधिकारوں کے دعوے کرتے ہیں۔ ईरान में इस प्रकार की हत्याओं का सिलसिला इस्लामी क्रांति की सभ्यता के बाद से पिछले 40 वर्षों से जारी है। ईरान ऐसा देश है जो आतंकवाद की बलि चढ़ा है।
ईरान में परमाणु वैज्ञानिकों की हत्या का क्रम लगभग 11 वर्ष पहले आरंभ हुआ था। पहले इसराइल की गुप्तचर सेवा मोसाद के एजेंट ने ईरान के एक वैज्ञानिक डॉक्टर मसूद अली मोहम्मदी की हत्या कर दी। इस हत्या के 2 वर्षों के बाद डॉक्टर मजीद शहरयारी और फरीदून अब्बासी, दारियुश रेजाई नेजाद और अहमदी रोशन जैसे वैज्ञानिक जगत की हस्तियों को शहीद कर दिया गया। अभी हाल ही में शुक्रवार 27 नवंबर 2020 को मानवाधिकारों का दावा करने वालों ने डॉक्टर मोहसिन फखरीजादे को शहीद कर दिया।
ईरान के महान विद्वान डॉक्टर मोहसिन फखरीजादे की हत्या का एक महत्वपूर्ण लक्ष्य देश में वैज्ञानिक विकास के मार्ग को बाधित करना है। निश्चित रूप से ईरान के शत्रु अपने दुष्ट लक्ष्य को हासिल नहीं कर पाएंगे। इसका मुख्य कारण यह है कि ज्ञान विज्ञान समाप्त होने वाली चीज नहीं है। दूसरी बात यह है कि इन शहीद विद्वानों और वैज्ञानिकों ने वर्षों के अपने अंतक प्रयासों से विज्ञान को इतना फैला दिया कि हत्याओं से अब इसका फैलाव रुकने वाला नहीं है। डॉक्टर मोहसिन फखरीजादे की हत्या ने सबके लिए यह सिद्ध कर दिया है कि इस्लामी गणतंत्र ईरान ने वैज्ञानिक प्रगति करके इसके शिखर तक पहुँचने की ठान ली है।
शायद यही वजह है कि दूसरे परमाणु वैज्ञानिकों की हत्याएं ईरान की वैज्ञानिक प्रगति के मार्ग में बाधा नहीं बन सकी। ईरान की सशस्त्र सेनाओं के प्रमुख ब्रिगेडियर जनरल बाकेरी ने मोहसिन फखरीजादे की शहादत के अवसर पर अपने संदेश में कहा कि उनकी शहादत पूरे देश के लिए बहुत ही तकलीफ देह और ईरान के रक्षा विभाग के लिए बुरी खबर है, लेकिन हमारे दुश्मनों को यह जान लेना चाहिए कि जो रास्ता शहीद फखरीजादे छोड़ गए हैं वह किसी भी हालत में बंद नहीं होगा।
हालिया वर्षों के दौरान ईरान में परमाणु क्षेत्र में होने वाली प्रगति पर एक नज़र डालने से ये बात पता चल जाती है कि इस दौरान ईरान ने परमाणु प्रौद्योगिकी के क्षेत्र में उल्लेखनीय विकास किया है। इस विकास को ऐसे समझा जा सकता है कि ईरान का नाम अब परमाणु क्लब के गिने चुने देशों में शामिल हो चुका है। ईरानी वैज्ञानिकों ने अपने प्रयासों से परमाणु विज्ञान का स्वदेशीकरण कर दिया। इन वैज्ञानिकों का कहना है कि वे शांतिपूर्ण परमाणु तकनीक को विश्व के अन्य देशों तक स्थानांतरित कर सकते हैं।
ईरान में परमाणु वैज्ञानिकों के प्रयासों से बिजली बनाने के लिए परमाणु रिएक्टर, परमाणु ईंधन, गामा विकिरण, यूरेनियम का संवर्धन, परमाणु और अनुसंधान बिजली संयंत्र, उन्नत और नए सेंट्रीफ्यूज और इसी प्रकार के बहुत से काम किए जा रहे हैं। यह सब कुछ वैज्ञानिकों के अथक प्रयासों और वरिष्ठ नेता के कुशल मार्गदर्शन से ही संभव हो सका है। विशेष बात यह है कि प्रतिबंधों और अधिक दबाव की नीति का मुकाबला करने के बावजूद ईरान इस रास्ते पर सफलता के साथ आगे की ओर बढ़ता जा रहा है। डॉक्टर फखरीजादे की शहादत के अवसर पर वरिष्ठ नेता ने अपने संदेश में कहा था कि इस बारे में सभी संबंधित लोग 2 बातों को जरूर दृष्टिगत रखें। पहली यह कि डॉक्टर फखरीजादे के हथियारों के विरुद्ध कार्यवाही और दूसरे शहीद के मार्ग को पूरी क्षमता के साथ आगे बढ़ाना।
अमेरिका और अवैध जानवी शासन ये सोचते हैं कि ईरान के मेधावियों और विद्वानों की हत्याएं करके इस्लामी गणतंत्र ईरान की वैज्ञानिक प्रगति को रोक सकते हैं। इस बारे में अमेरिका के मशहूर पत्रकार जेम्स राइसन कहते हैं कि CIA और मोसाद ने मिलकर ईरान की वैज्ञानिक प्रगति को ध्वस्त करने के लिए संयुक्त कार्यक्रम तैयार किए हैं। अमेरिका के गुप्तचर अधिकारियों के कहने पर अमेरिकी अधिकारियों ने ईरान के वैज्ञानिकों की हत्याओं को अपनी कार्यसूची में शामिल कर रखा है। इसी संबंध में व्हाइट हाउस के निकट संबंध रखने वाली अमेरिका की एक निजी गुप्तचर कंपनी स्टड फोर्ड के एक टीकाकार ने कहा है कि हमारी स्ट्रेटेजी ईरान की वैज्ञानिक हस्तियों का सफाया करना है।
अमेरिका ज़ायोनी शासन और उनके समर्थकों का सदैव से यह प्रयास रहा है कि ईरान के शांतिपूर्ण परमाणु कार्यक्रम को पूरी दुनिया की सुरक्षा के लिए गंभीर खतरे के रूप में दर्शाया जाए। हालांकि वास्तविकता यह है कि वे अपने अवैध हितों के मार्ग में इस्लामी गणतंत्र ईरान को सबसे बड़ी बाधा के रूप में देखते हैं, इसीलिए वे इस बाधा को हटाने के लिए ईरान के विरुद्ध नित्य नए आरोप लगाते रहते हैं ताकि विश्व जनमत में ईरान की छवि खराब हो जाए और लोग उससे घृणा करने लगे। अमेरिका के एक डेमोक्रेट सेनेटर क्रिस मर्फी ने ट्वीट करते हुए कहा है कि मोहसिन फखरीजादे की हत्या करने का मुख्य उद्देश्य अगर ईरान के परमाणु कार्यक्रम को पुनः शुरू करने के लिए अधिक जटिल बनाना था तो यह हत्या अमेरिका, इसराइल और विश्व को सुरक्षित नहीं बनाएगी।
वर्तमान समय में ईरान की जो स्थिति है वो देश के वैज्ञानिकों और मेधावियों के प्रयासों का ही परिणाम है जिन्होंने विदेशी दबावों और कड़े प्रतिबंधों के बावजूद देश को विभिन्न क्षेत्रों में प्रगति के मार्ग पर लाकर खड़ा कर दिया है। अंत में हम ये कहना चाहेंगे कि मोहसिन फखरीजादे जैसे वैज्ञानिक की हत्या हालांकि ईरान के लिए बहुत बड़ी क्षति है किंतु उनकी हत्या करने वालों ने स्वयं एक बहुत बड़ी गलती की है क्योंकि ईरान में वैज्ञानिक प्रगति का मार्ग प्रशस्त हो चुका है और वैज्ञानिकों की हत्याओं से ये प्रगति रुकने वाली नहीं है। तो श्रोताओ इसी के साथ ये कार्यक्रम यहीं पर समाप्त होता है। अनुमति दें, खुदा हाफिज।
दोस्तों अभी आपने कार्यक्रम आजकल सुना और अब आप मुख्य समाचारों का सारांश एक बार फिर से सुन लें। राष्ट्रपति रूहानी ने कहा है कि ईरान पर अधिकतम दबाव की अमरीकी नीति की विफलता के बाद अब इस देश के लिए ईरानी राष्ट्र के प्रतिरोध के सामने सिर झुकाने के अलावा कोई रास्ता नहीं है। ईरान के राष्ट्रपति ने विश्व समुदाय से मांग की है कि वो बच्चों के हत्यारे ज़ायोनी शासन के सामने डट जाए। भारत में नए कृषि कानूनों पर किसानों की अहम बैठक हुई है और इन कानूनों को निरस्त करने के लिए संसद का विशेष सत्र बुलाने की मांग की गई है। अमेरिका के न्याय मंत्री ने कहा है कि राष्ट्रपति चुनाव के परिणामों में धांधली का कोई सबूत नहीं मिला है। तो दोस्तों ताज़ा और विस्तृत समाचारों के लिए हमारी वेबसाइट देखें, पता है parstoday.com/hi और जबकि फेसबुक पर हमारे पेज का एड्रेस है facebook.com/IRIBHindi। और इसी के साथ ये सभा यहीं पर समाप्त होती है। मरियम मेहरदादी को अनुमति दीजिए, खुदा हाफिज। Oh,